नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र रत्नावली शर्मा। आज 2078 साल फागुन महिनाको 29 गते आइतबार, फागुन शुक्ल पक्षीय दशमी तिथि, तदनुसार मार्च 13 तारीक सन् 2022, नेपाल सम्वत 1142।
आज विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। राजधानी दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। स्थानीय तह निर्वाचन आचार संहितामा कड़ाई गर्दै निर्वाचन आयोग शीर्षकमा छापिएको खबर हो यो। स्थानीय तहको निर्वाचनका लागि धमाधम तयारी गरिरहेको निर्वाचन आयोगले निर्वाचन आचार संहितामा अघिल्ला वर्षभन्दा कड़ाई गर्ने नीति लिएको छ। दललाई शुक्रबार स्थानीय तहको निर्वाचनका लागि उम्मेद्वारले गर्न पाउने खर्चको सिलिङबारे जानकारी दिएको आयोगले निर्वाचनमा हुने खर्च कम गर्न र निर्वाचनलाई भड़किलो बनाउनबाट रोक्न आचार संहितामा पनि कड़ाई गर्ने नीति लिएको हो। आयोग स्रोतका अनुसार यसपटकको स्थानीय तह निर्वाचनमा दल तथा दलका उम्मेद्वारले अघिल्ला निर्वाचनमा जस्तो पोस्टर पम्पलेट मार्फत प्रचार प्रसार गर्न पाउने छैनन्। यस्तै कपड़ाबाट बन्ने टी शर्ट, ह्याट, झण्डाको प्रयोगमा पनि आयोगले कड़ाई गर्ने गरी आचार संहिता बनाइरहेको छ। यसपटक अघिल्ला निर्वाचनमा जस्तो पोस्टर पम्पलेट मार्फत प्रचार प्रसार गर्न पाइँदैन। कपड़ाबाट बन्ने टी शर्ट, ह्याट, झण्डाको प्रयोगमा पनि आचार संहिता मार्फत कड़ाई गर्ने नीति आयोगको छ। त्यही अनुसार आचार संहिता बनाउँदैछौ निर्वाचन आयोगका एक आयुक्तले भनेका छन्। आयोगले बनाउँदै गरेको आचार संहितामा उम्मेद्वारले फ्लेक्स बोर्डको प्रयोग गर्न नपाउने, मतदातालाई प्रभाव पार्ने गरी गतिविधि गर्न नपाइने लगायतका विषय समेटिँदैछन्। आयोगले राजनीतिक दल तथा दलका उम्मेद्वारलाई मात्र होइन आफूले गर्ने खर्चमा समेत व्यापक कटौती गर्ने बताएको छ। राजधानी दैनिकले अग्रपृष्ठमा छापेको छ। यसैबीच नेपाल समाचार पत्रले 80 दलको प्रतिवेदन जाँच बुझको प्रक्रिया अन्तिम चरणमा शीर्षक दिँदै खबर बनाएको छ। स्थानीय तहको निर्वाचन प्रयोजनका लागि दर्ता हुन निवेदन प्राप्त भएका 80 राजनैतिक दलहरू को निवेदनका सम्बन्धमा जाँचबुझको प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आयोगले ती दलको सम्बन्धमा एक दुई दिनमै निर्णय गर्ने जनाएको छ। आयोगले फागुन 5 देखि 15 गतेसम्म दल दर्ता गर्न आह्वान गरेकोमा 80 दलले मात्र आयोगमा दर्ता गराएको थियो। आयोगबाट सामान्यतया प्राप्त दलको आयोगबाट मान्यता प्राप्त दलको संख्या 110 भए तापनि 80 दलले मात्रै स्थानीय चुनावमा भाग लिन दल दर्ता गरेका हुन्। संविधान र राजनैतिक दल सम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ। दल दर्ताका लागि आएका निवेदनको अध्ययन गरेर आयोगले निर्णय गरी दर्ता भएका दलका नाम राजपत्रमा प्रकाशित गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो। यसैबीच निर्वाचन आयोगले दर्ता भएका दलसँगै यस आयोगमा दर्ता कायम रहेका साना दलहरूले आफ्नो दलको चिन्ह मतपत्रमा नराखेको भन्दै विरोध जनाएका छन्। निर्वाचन आयोगले शुक्रबार गरेको अन्तर्क्रिया कार्यक्रममा पनि उनीहरूले आफ्नो दलको चुनाव चिन्हमा निर्वाचन लड्न पाउनुपर्ने विषयमा निर्वाचन आयुक्तहरूको ध्यानाकर्षण गराएका थिए। उनीहरूले मंगलबारसम्म आफ्नो माग सुनवाई भएन भने संयुक्त आन्दोलनमा जाने घोषणा गरेका छन्। दलको निवेदन जाँच बोझको प्रक्रिया अन्तिम चरणमा नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ।
नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलाई लक्षित गरी प्रचार प्रसार अभियान प्रारम्भ गर्दैछ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चैत 29 गतेसम्म 1 महिना सञ्चालन हुने उक्त अभियानको आइतबार उद्घाटन गर्नुहुनेछ। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले 8 मुद्दामा अभियान केन्द्रित गरिने बताउनुभयो। उहाँका अनुसार स्थानीय तहको निर्वाचनमा मतदानमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपील गर्दै निर्वाचनको माहौल बनाउने उद्देश्यको अभियान हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारीको नीतिका साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँड गरेर पार्टी पंक्तिलाई स्थानीय तहमा स्थानीय निर्वाचनमा वृहत्तर परिचालनतर्फ उन्मुख गराउने उद्देश्यका साथ 1 महिने अभियान सञ्चालन हुने उहाँले बताउनुभयो। नेपाली कांग्रेस चुनावी अभियान आजदेखि शीर्षकमा गोर्खा पत्रले अग्रपृष्ठमा समाचार छापेको छ। यता नागरिक दैनिकले कांग्रेस 1 महिने अभियानले फाटेको मन जोड़ला शीर्षकमा यो प्रसंग छापेको छ। नेपाली कांग्रेसको 14 महाधिवेशनका क्रममा नेतृत्वका लागि भएको प्रतिस्पर्धाले गाउँ तहसम्म गुटगत विभाजन देखियो। पार्टी नेतृत्वमा टिक्ने र पुग्ने होडबाजीमा वड़ा तहका नेता तथा कार्यकर्तासम्म विभाजित भएका थिए। कतिपय स्थानमा त अस्वस्थ गतिविधि पनि भए आफू नेतृत्वमा टिक्नुपर्ने र पुग्नुपर्ने दाउपेचमा नेताहरूले तलबाटै आफ्नो समूह गुटमा नेता कार्यकर्तालाई डोर्याए तर 14 महाधिवेशनसम्म आइपुग्दा कांग्रेसका पुराना गुटहरू भने भत्किए। शेरबहादुर देउवा सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि संस्थापन इतर समूह सानो समूहमा समेटिन पुग्दा केन्द्रमा गुटगत रडाको अहिले केही सुस्ताएको छ। अधिवेशनका क्रममा ओडादेखि नै दुई समूहमा विभाजित नेता तथा कार्यकर्तामा अहिले पनि सौहार्दता आएको छैन। यसको असर वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मात्र होइन एक वर्षभित्रमा हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा पर्न नदिन कांग्रेसले आइतबारदेखि एक महिने अभियान शुरू गर्न लागेको छ। चुनाव केन्द्रित यो अभियानको एक उद्देश्य महाधिवेशनका क्रममा विभाजित कार्यकर्ताको मन जोड्नु पनि हो। कांग्रेस एक महिने अभियानले फाटेको मन जोड़ला नागरिकले छापेको छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको विषयलाई नेविसंघमा उमेर हतको तगारो शीर्षकमा समाचार बनाएको छ। पार्टीमा सहमति जुटे लामो समय विद्यार्थी राजनीति गरेकालाई एकपटकका लागि गोल्डन ह्याण्डसेक स्वरूप पद दिएर विदा गरिनेछ। महामन्त्री विश्वप्रकाश शर्माको भनाई हो यो। 2075मा 32 वर्षीय हदको व्यवस्था राखिए पनि माओपार्टी कांग्रेस नेतृत्वको व्यवस्थाले कार्यान्वयन भएन। नेविसंघमा उमेर हदको तगारो कान्तिपुरले छापेको छ।
संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले विशेष परिस्थितिमा संविधानको रक्षाका लागि निर्माण गरिएको सत्ता गठबन्धन तीनवटै तहको निर्वाचनसम्म जारी रहने बताउनु भएको छ। नेपालगंजस्थित नेपाली कांग्रेस बाँकेको कार्यालयमा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै वहाँले सबै निर्वाचनमा गठबन्धन बनाएर जनतामा जाने विषयमा छलफल भइरहेको बताउनुभयो। वहाँले स्थानीय तहको निर्वाचन निर्धारित मितिमै हुने र त्यसबारे कुनै प्रकारको शंका उपशंका नगर्न पनि सबैलाई आग्रह गर्नुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री कार्कीले भन्नुभयो नेपाली कांग्रेसको नेतृत्वमा रहेको वर्तमान सरकारले तीनवटै तहका निर्वाचन गराउनेछ। सोही अनुसार स्थानीय तहको निर्वाचन घोषित मितिमै हुनेछ। नेपाली कांग्रेसका पूर्व सभापति स्वर्गीय सुशील कोइरालालाई स्मरण गर्दै वहाँले कोइरालाकै नेतृत्वमा संविधान सभाबाट निर्माण गरिएको ऐतिहासिक संविधानको रक्षा गर्ने दायित्व पनि कांग्रेसकै रहेकोले यो सत्ता गठबन्धन बनाउनु परेको स्पष्ट पार्नुभयो। सत्ता गठबन्धन तीनै तहको निर्वाचनसम्म गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
बसाया नै
बिहानको बाइगो अक्को आया नै
गराटो हिँडा टोका टिकी रुन लाग्यो क्यान्ने बस छुडिगयो कि भन्ने लाग्यो छ।
तमी कहाँ जान लाग्यो हौ?
पैसा नै खेतीपाती अन्य जग्गा नै बाडाको सबै कालापाड बाइ गए जोई बिमारी पड़ी क्या आगू जाना पाया नहीं यहाँ बसी गने क्या हो भाड़ा तो पाई जाने हो दुई चार पैसा भाई भी खाने पैसा आने सी
जोई बिमारी घर कसले हेरला त टोका टोकी क्या खालन
क्या अपना कोई नहीं जागरी बसलन बसलन
ओडा में रोजगारी पाउन निवेदन दिया छियो
आ कसले दिने थिए र गरीब न रोजगारी
क्या कुड़ा आदान आमनै ओडा कार्यालयमा गइकन रोजगारी पाऊ भनी निवेदन दिनु पर्यो त तमीले काम माग्न पर्यो ओडाले काम दिदो
आ साच्चै हो त म आजै ओडा कार्यालय जाने हो।
के तपाई पनि 18 वर्षदेखि 59 वर्ष समूहको हुनुहुन्छ? फागुन महिनासम्म 100 दिनको रोजगारी प्राप्त गर्नु भएको छैन वा 100 दिन बराबरको आमदानी हुने कुनै स्वरोजगारमा संलग्न हुनु भएको छैन? यदि यस्तो हो भने फागुन महिनाभित्र आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा निवेदन दिनुहोस्।
न्यूनतम रोजगार नागरिकको अधिकार।
प्रधानमन्त्री रोजगार कार्यक्रम श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
श्रमिकहरूको मौलिक अधिकारको सम्मान गरौं। सबै प्रतिष्ठानहरूले न्यूनतम पारिश्रमिक प्रदान गर्न आनाकानी नगरौं।
नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
सुन त भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो
छ
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
आमा भोक लाग्यो, आमा भोक लाग्यो भने के?
तेरो बाउलाई भन, बिहान टन्न खाएको होइन, कति कराउँदै रहेछ यो।
अँ खाए टन्न, नुन खुर्सानीसँग हिजोको एउटा बासी रोटी त खाएको हो नि।
खै कस्तो कर्म लिएर जन्मिएछु, आफूलाई केटाकेटी हेर्दैमा फुर्सद छैन, न घर न माइत, जता ततै उस्तै। एकजना दिनभरि गाउँ घुमेर हिँड्छन् लाज पचेका मान्छेहरू, बरु घर बसेर केटाकेटी हेर, म काम गर्न जान्छु।
तपाईहरू पनि बुझ्नुहोस्, यदि तपाईँ पनि 18 देखि 59 वर्षको हुनुहुन्छ, आर्थिक रूपले कमजोर हुनुहुन्छ र रोजगारी वा स्वरोजगारीबाट आमदानी गर्न सक्नु भएको छैन भने नजिकैको ओडा कार्यालयमा गएर निवेदन दर्ता गर्नुहोस्। याद राख्नुहोस्, निवेदन दिने मिति फागुन मसान्तसम्म मात्रै छ है।
श्रमको सम्मान, राष्ट्रको अभियान, न्यूनतम रोजगार, नागरिकको अधिकार, प्रधानमन्त्री रोजगार कार्यक्रम।
विज्ञापनपछि यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। खोप भण्डार गर्ने कोल्ड रूम, अलपत्र शीर्षकमा कान्तिपुरले मुख्य समाचार छापेको छ। जापान सरकारले खोप भण्डारणका लागि एक महिना अघि अनुदानमा दिएका 9 कोल्ड रूम फ्रिज मध्ये 2 त्रिभुवन विमानस्थलमै थन्किएका छन्। टेकु स्थित स्वास्थ्य विभागको केन्द्रीय खोप भण्डारणका लागि जापानले अनुदानमा दिएका 7 फ्रिज भने स्थान अभाव भएपछि प्रदेशमा पठाइएका छन्। ती मध्ये पनि हेटौँडा, पोखरा र धनगढ़ीका कोल्ड रूम संचालनमा आउन सकेका छैनन्। केन्द्रमा नभएकै कारण कोभ्याक्सले 2 अघि उपलब्ध गराएका 10 कोल्ड रूम मध्ये 2 मात्रै विभागको स्टोरमा जडान गरेर बाँकी प्रदेशमा पठाइएको थियो। जापानले अनुदानमा दिएको र कोभ्याक्सबाट प्राप्त हरेक कोल्ड रूममा 40,000 लिटर खोप भण्डारण गर्न सकिन्छ। यस हिसाबले यी कोल्ड रूममा अधिकतम करिब 40,00,000 भाइरलसम्म खोप भण्डारण गर्न मिल्छ। कोल्ड रूम जडान र ढुवानीको जिम्मेवारी भने संयुक्त राष्ट्र संघीय बाल कोष युनिसेफको हो। कोल्ड रूम प्रयोगविहीन र केन्द्रीय स्तरको अत्याधुनिक खोप भण्डार केन्द्र समयमा नबन्दा कोविड बाहेकका नियमित खोप पर्याप्त मात्रामा भण्डारण गर्न सकिएको छैन। यसको असर पछिल्लो समय टाइफाइड विरूद्धको खोपमा परेको छ। भण्डार स्थल नहुँदा उक्त खोप ल्याउन समस्या भएको स्वास्थ्य विभागका अधिकारीहरू बताउँछन्। चैत दोस्रो साता आइपुग्ने कोविड विरूद्धको 62,00,000 मात्रा फाइजर खोपको भण्डारमा पनि समस्या पर्न सक्ने भन्दै उनीहरू चिन्तित छन्। अनुदानमा आएका विमानस्थलमै थन्किए, हेटौँडा, पोखरा र धनगढ़ीमा पठाइएका संचालनमै ल्याइएन। केन्द्रीय स्तरको अत्याधुनिक खोप भण्डार केन्द्र समयमा नबन्दा कोल्ड रूम विभागको स्टोरमा जिल्लाहरूमा खोप पुर्याउन कठिन, कान्तिपुरले मुख्य समाचार छापेको छ।
सड़कमै पार्किङ, बौद्ध जोरपाटी खण्ड अस्तव्यस्त, नागरिक दैनिकले मुख्य खबर बनाएको छ। काठमाडौँको बौद्ध जोरपाटी सड़क खण्डको पिपल बोर्ड क्षेत्रमा पसल खोलेर बसेका लक्ष्मण तिमी सिन्हा सड़क दुर्घटना नदेखेको दिन विरलै हुन्छ। उनका स्मृतिमा आँखै अगाडि दैनिक रूपमा भएका दुर्घटना र कैयौं मानिसले ठाउँको ठाउँ ज्यान गुमाएका दृश्य अटस मटस बनेर रहेका छन्। एउटा दुईटा दुर्घटना नदेखेको त दिनै हुन्न, कैयौं मानिसले आँखै अगाडि प्राण त्यागेको देखेको छु। उनी भन्छन्, सवारी साधन आपसमा ठोकिने, हिँडिरहेका मानिसलाई ठक्कर दिने घटना त यो क्षेत्रका लागि सामान्य जस्तै बनिसक्यो। उनको बुझाइमा त्यस क्षेत्रमा दुर्घटनाको मुख्य कारण अव्यवस्थित पार्किङ हो। ट्राफिक प्रहरीले कडाई गर्दा सड़कको एक छेउमा मात्र पार्किङ हुन्छ, अरू बेला दोहोरै पार्किङ हुन्छ। पार्किङले साँगुरिएको सड़कमा तीव्र गतिमा गाड़ी गोड्दा दुर्घटना त हुने नै भए नि। उनी भन्छन्, व्यवसायी तिमी सिन्हाले भने जस्तै बौद्धदेखि जोरपाटीसम्म जाँदा सड़कभरि जथाभावी पार्किङ देख्न सकिन्छ। ट्राफिक प्रहरीका अनुसार त्यो क्षेत्रमा एकहोरो पार्किङ त सामान्य नै भएको छ, त्यसलाई ट्राफिक प्रहरीले हटाउन पनि छाडेको छ। एकहोरो पार्किङको के कुरो भोर त्यो बाध्यता नै छ, त्यो पनि गर्न दिएन। ट्राफिक व्यवस्थापनमै समस्या छ। यो क्षेत्रमा महानगरीय ट्राफिक प्रहरी महाशाखाको बौद्ध ट्राफिक एकाइ इन्चार्ज प्रहरी निरीक्षक सूरज खड्का भन्नुहुन्छ, यहाँ दोहोरो पार्किङ गर्ने चलन थियो, अहिले धन्न एकहोरो नै भए पनि व्यवस्थापन गर्न सकेका छौं। उहाँको भनाईमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी परीक्षक संजीव शर्मा दास पनि सहमत हुनुहुन्छ। यो अव्यवस्थित पार्किङबारे ओडालाई सोध्नु, ओडाले नै सड़कमा सवारी साधन राख्न दिने भनेपछि हामीले के भन्ने? उहाँले भन्नुभयो, हामीले त सकेसम्म व्यवस्थापन गर्ने कोशिश गर्ने हो। जब जनप्रतिनिधिमूलक संस्थाले नै व्यवस्थापनको विकल्प नदेखेपछि हामीले के गर्ने? प्रहरी निरीक्षक खड्काका अनुसार सो क्षेत्रभरि पर्याप्त मात्रामा पेइङ पार्किङको व्यवस्था छैन, यहाँका व्यावसायिक भवनहरूमा पनि पार्किङ छैन, बौद्ध जोरपाटी क्षेत्रमा पार्किङको मात्रै समस्या छैन, साँझ पर्न थालेपछि सड़क छेउमा हाट बजारकै आभास दिने गरी ठेला व्यवसायको पनि भीड़ लाग्छ, त्यसले पनि सड़क सुरक्षामा चुनौती थपिदिएको स्थानीय बताउँछन्। सड़कमै पार्किङ, बौद्ध जोरपाटी खण्ड अस्त व्यस्त, नागरिक दैनिकले मुख्य खबर बनाएको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो, निर्वाचनमा खर्चको सीमा शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापेको छ। मुलुक क्रमशः निर्वाचनमय हुँदैछ। नयाँ वर्ष 2079 वैशाख 30 गते एकै चरणमा स्थानीय तहको निर्वाचनको मिति सरकारले घोषणा गरिसकेको छ। त्यसक्रममा निर्वाचन आयोगले तयारीका प्रक्रियालाई तीव्रताका साथ अगाडि बढ़ाइरहेको छ। मुलुकभरका 753 स्थानीय तहको निर्वाचन लगत्तै मुलुक फेरि संघीय तथा प्रदेश तहको निर्वाचनमा होमिनेछ। यसरी भन्नुपर्दा नयाँ वर्ष 2079 साललाई निर्वाचनको वर्षका रूपमा लिन सकिन्छ। आसन्न निर्वाचनहरू पक्कै पनि लोकतान्त्रिक मूल्य मान्यता तथा पद्धतिमा टेवा पुर्याउने विश्वास लिन सकिन्छ। निर्वाचन आयोगले निर्वाचन खर्च सीमा निर्धारण गरेर मात्र आफ्नो दायित्व पूरा भएको नठानेर सीमाभन्दा बढ़ी खर्च गर्ने उम्मेद्वारलाई कार्यवाहीको घेरामा ल्याउनुपर्छ, विडम्बना मान्नुपर्छ। नेपालमा तोकिएको सीमाभन्दा अधिक खर्च गर्ने उम्मेद्वारलाई कार्यवाही भएको विरलै उदाहरण छ। यसर्थ यस दिशामा आयोगको प्रभावकारी भूमिका अति आवश्यक एवं महत्वपूर्ण देखिएको छ भन्दै निर्वाचनमा खर्चको सीमा शीर्षकमा गोर्खापत्रले सम्पादकीय छापे छ। चुनाव चिन्हमा सिन्डिकेट तोडौं शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय उठाएको छ भने वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै प्रमुख दलबीच चुनावी गठबन्धन र तालमेलको चर्चा सुलिँदै गएको छ। स्थानीय तह होस् या प्रदेश तह या संघीय तह, जसरी पनि सत्तामा पुग्नै पर्ने मनसायका साथ दलहरू लागि परेका छन्। विगतमा जनताले दुई तिहाई निकटको बहुमत दिँदा पनि दलले राजनैतिक स्थायित्व र विकास दिन नसकेका कारण आम जनतामा निर्वाचनप्रति असीम वितृष्णा छाएको देखिन्छ। कसलाई भोट हालेर के हुन्छ भन्ने निराशा व्याप्त छ, तर यस निराशालाई चिर्ने तत्परता कुनै दलमा देखिँदैन भन्दै निर्वाचनप्रति असीम निराशा शीर्षकमा नेपाल समाचार पत्रले सम्पादकीय उठाएको छ। राजधानी दैनिकले सिलिङमा मात्र होइन मनिटरिङमा पनि ध्यान देऊ शीर्षकमा निर्वाचनकै विषयलाई, निर्वाचन र निर्वाचनको खर्च सम्बन्धी विषयलाई सम्पादकीयमा उठाएको छ। विकास मन्त्रालयहरूलाई वित्तीय अनुशासनमा बाँध्न नसक्नु, अर्थ मन्त्रालय आफै केही हदसम्म जिम्मेवार छ, पूँजीगत बजेट खर्च गर्न नसकेर सर्वत्र आलोचना भएपछि अर्थ मन्त्रालयका अधिकारीहरूले नै वर्षका पछिल्ला महिनामा नयाँ कार्यक्रमका लागि पैसा दिँदै आएका छन् भन्दै नागरिकले वित्तीय अनुशासनहीनता शीर्षकमा सम्पादकीय उठाएको छ। कान्तिपुर दैनिकले बौद्धिक अपाङ्गता योजना छ प्रगति छैन शीर्षकमा सम्पादकीय छापेको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंग छोटकरीमा, न्यूनतम मापदण्ड विनै एम्बुलेन्स सञ्चालन शीर्षकमा गोर्खापत्र दैनिकमा खबर छापिएको छ। संघीय राजधानी काठमाण्डु लगायत देशभर गुड्ने एम्बुलेन्स मध्ये धेरैजसो डेलिभरी भ्यान प्रयोग गरी सञ्चालनमा छन्। यस्ता सवारी साधन एम्बुलेन्सका रूपमा सञ्चालन गर्न अयोग्य मानिन्छन्। बिरामीलाई राख्न समेत असहज हुने यस्ता सवारीमा बिरामी कुरूवा तथा स्वास्थ्यकर्मी राख्न स्थान समेत पुग्दैन। यति मात्र होइन, कतिपय सुविधा सम्पन्न अस्पतालले मापदण्ड पूरा गरी एम्बुलेन्स सञ्चालन गरे पनि बिरामीलाई चर्को मूल्य असुल्ने गरेको गुनासो आउने गरेको छ। कतिपय निजी अस्पतालले एम्बुलेन्सलाई चालकलाई प्रभावमा पारेर सेटिङमा बिरामी ल्याउने र बिरामीबाट अनावश्यक रकम असुल्ने धन्दा समेत चलाउने गरेको पाइएको छ। न्यूनतम मापदण्ड विनै एम्बुलेन्स सञ्चालन गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
अब केही प्रसंगहरू छोटकरीमा, सरकारले नयाँ वर्ष अगावै स्थायी र अस्थायी रूपमा भए पनि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ल्याउने गरी निर्माण कार्य अघि बढ़ाएको छ। बाढ़ीले क्षति पुर्याएको भागमा पुनर्निर्माण जारी रहेको मेलम्ची खानेपानी विकास समितिले जनाउँदै अस्थायी रूपमा भए पनि नयाँ वर्ष अघि नै काठमाडौँ उपत्यकामा पानी ल्याउने तयारी भइरहेको जनाएको प्रसंग राजधानीले मुख्य समाचारका रूपमा छापेको छ।
छ महिनादेखि संसद ठप्प तर सांसदहरूको तलब भत्तामा ढुकुटी कोट 26.5 करोड़ खर्च, नाराबाजीसँगै हाजिरी गर्छन् र बैठक भत्ता बुझ्छन्। संसदमा 50 भन्दा धेरै महत्वपूर्ण विधेयक विचाराधीन छन्। काममा चुकेका सांसदहरू नैतिक प्रश्न उठ्ने गरी अवरूद्ध संसद बैठकको भत्ता समेत बुझिरहेका छन्। नेपाल निजामती कर्मचारी संगठनको 11 अधिवेशनलाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, पुरानो जनादेशले जबसम्म काम गर्छ तबसम्म संसद रहन्छ, त्यो जनादेशले काम गर्न छोड्यो भने फेरि जनताको बीचमा गएर नयाँ ताजा जनादेश प्राप्त गर्नुपर्छ र देशलाई अगाडि बढ़ाउनुपर्छ। अहिले के काम गरेका छ संसदले, देशलाई संसदलाई निकम्मा बनाएर भत्ता खाने काम मात्र भएको छ, मुद्दा लडेर फिर्ता ल्याएको संसदले के काम गर्छ बिचरा भन्दै नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ।
पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी शंकर भण्डारीलाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।